यो रेडियो नेपाल हो। अब सुनिल थापाबाट समाचार सुन्नुहोस्। नारायणी अस्पतालको अस्थायी कोविड अस्पताल वीरगंज हेल्थ केयरमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ। पर्साको बहुदरमाई नगरपालिका चार डकैला बहुअरी बस्ने 61 वर्षीय पुरूषको आज बिहान उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डाक्टर निरज सिम्मले जानकारी दिनुभयो। कोरोना संक्रमण पुष्टि भएपछि उहाँलाई भदौ 4 गते राति अर्ली ट्रमा सेन्टरबाट गम्भीर अवस्थामा वीरगंज हेल्थ केयर अस्पतालमा उपचारका लागि पुर्याइएको थियो। मृतक वृद्धमा उच्च रक्तचाप, मुटु र दम सम्बन्धी समस्या पनि रहेको बताइएको छ। त्यस्तै कोरोना संक्रमणबाट वीरगंज महानगरपालिका वडा नम्बर 26 सुगौली बिर्ता बस्ने 58 वर्षीय पुरूषको पनि गैराती मृत्यु भएको छ। मृतक पुरूषमा खोकी र श्वास प्रश्वासको समस्या देखिएको थियो। उनी पुराना मधुमेहका रोगी भएका र उनको किडनीमा समेत समस्या देखिएको डाक्टर सिम्मले जानकारी दिनुभयो। थप दुईजनाको मृत्युपछि वीरगंजमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या 36 पुगेको छ। मृत्यु भएका मध्ये 27 जना पर्साका, 5 जना बाह्रका र 2 जना रौतहटका रहेका छन्। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो पीसीआर परीक्षणको क्रममा 12 पर्सा र रौतहटमा थप 60 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये पर्साका 54 जना, 12का 5 जना र रौतहटका 1 जना रहेका छन् र संक्रमित मध्ये अधिकांश पर्साको पर्सागढ़ी नगरपालिकाका रहेका नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर निरज सिम्मले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय पर्साले दिएको पछिल्लो जानकारी अनुसार पर्सा जिल्लामा हालसम्म 380 जना महिलासहित 1,736 जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। मकवानपुर जिल्लामा आज थप 23 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कीटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा हेटौँडा उपमहानगरपालिकाका 12 जना, मनहरी गाउँपालिकाका 8 जना, मकवानपुरमा कार्यरत प्रहरी जवान तथा नुवाकोटका 2 जना गरी 23 जनामा संक्रमण पुष्टि भएको हो। यसैबीच बाँकेमा आज थप 21 जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्। यो सँगै बाँकेमा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या 568 पुगेको छ। नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले काठमाडौँ दुबईका लागि रद्द गरिएको उडान भोलिदेखि पुनः सञ्चालन गर्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा सोदिन दुबईबाट काठमाडौँका लागि टिकट लिइसकेका यात्रुका लागि उडान सञ्चालन गरिने निगमले विज्ञप्ति मार्फत जनाएको छ। उडानमा COVID-19 नेगेटिभ रिपोर्टसहित यात्रा गर्न पनि निगमले अनुरोध गरेको छ। निगमले यही भदौ 2 गतेका लागि दुबईबाट काठमाडौँका लागि तय गरेको उडान यात्रुलाई काठमाडौँमा क्वारेन्टाइनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगित गरेको थियो। नेपाल र इजरायल बीच कूटनीतिक राहदानी वाहकलाई एक अर्को देशको यात्रा गर्दा 90 दिनसम्म प्रवेशाज्ञा दिन नपर्ने गरी सम्झौता भएको छ। इजरायलको जेरुसलम स्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डाक्टर अन्जान साके र इजरायल सरकारको तर्फबाट इजरायली परराष्ट्र मन्त्रीले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको नेपाली दूतावासले जानकारी दिएको छ। सुक्खा पहिरोको कारण अवरूद्ध भएको नारायणगढ़ मोगलिन सड़क खण्ड दुईतर्फी रूपमै सञ्चालनमा आएको छ। गैराती करिब 1 बजे चितवनको इच्छा कामना गाउँपालिका वडा नम्बर 5 मोगलिन नजिकै 3 नम्बर पुलमा सुक्खा पहिरो खस्दा सड़क अवरूद्ध भएको थियो। अब केही अन्तर्राष्ट्रिय प्रसंग। विश्व स्वास्थ्य संगठन WHOका प्रमुख तेद्रोस आधानोभ घेब्रासासले अबको 2 वर्षभित्रमा कोरोना महामारीको संकट टरिसक्ने बताउनु भएको छ। विश्वमा कोरोना भाइरसको संक्रमण शुरू भएदेखि नै विश्व समुदायलाई कोरोनाका बारेमा भय गरेका काम कारवाही र असरका बारेमा अवगत गराउँदै आएको WHOका प्रमुख घेब्रासासले जेनेभामा पत्रकार सम्मेलन गर्दै सन् 1918 देखा परेको स्पेनिस फ्लू 2 वर्षभित्रमा नियन्त्रणमा आएको स्मरण गराउँदै अहिले प्रविधि र विज्ञता धेरै अघि बढ़िसकेकोले कोरोनाको प्रकोप पनि बढ़ीमा 2 वर्षभित्रमा नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले कोरोना भाइरसको संक्रमण दर तीव्र रहे पनि विश्वव्यापी रूपमा भइरहेको सहकारीले भाइरस छिट्टै नियन्त्रणमा आउने दावी पनि गर्नुभयो। सन् 1918 देखा परेको स्पेनिस फ्लूका कारण विश्वमा कम्तीमा 5 करोड़ नागरिकले ज्यान गुमाएका बताइन्छ। इरानले सन् 2015 भएको आणविक अप्रसार सम्झौता पालना नगरेको तर्क गर्दै अमेरिकाले इरानमाथि पुनः नाकाबन्दी लगाउन गरेको प्रस्तावलाई राष्ट्रसंघ सुरक्षा परिषदका 15 सदस्य राष्ट्रमध्ये 13 राष्ट्रले अमेरिकी प्रस्तावको विरोध गरेका छन्। अमेरिकी प्रस्तावको विरोध गर्ने सुरक्षा परिषद सदस्य राष्ट्रहरूले इरानको आणविक अस्त्र सम्बन्धी कार्यको अनुगमनका लागि छुट्टै संयन्त्रले काम गरिरहेको अवस्थामा अमेरिकाले एकपक्षीय रूपबाट सम्झौताबाट पछि हटेकाले इरानलाई दोष लगाउन नमिल्ने तर्क गरेका छन्। इरान विरूद्ध जसरी भए पनि नाकाबन्दी लगाउने पक्षमा रहेको अमेरिकाका सम्बन्धमा सहयोगी राष्ट्रहरूले नै गरेको पछिल्लो निर्णयबाट अमेरिकालाई इरान मामलामा सोच्न बाध्य पारेको विश्लेषण गरिएको छ। राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय समुदायले मालीमा सत्ता विप्लव गर्ने सैनिक नेतृत्वलाई अपदस्थ राष्ट्रपति इब्राहिम बौबाकर केइतालाई सत्ता हस्तान्तरण गर्न दवाब दिइरहेको बेला मालीका हजारौं जनताले सड़कमा उत्रेर सत्ता विप्लवको समर्थन गरेका छन्। आन्तरिक द्वन्द्वमा रहेको मालीका केही कनिष्ठ सैनिक अधिकृतको समूहले राष्ट्रपति केइता लगायतका नेतालाई नियन्त्रणमा लिएपछि राष्ट्रपतिलाई पद छोड्न बाध्य पारिएको थियो। सैन्य विद्रोह मार्फत सत्ता हत्याउन सफल सैन्य नेतृत्वले आफूले जनचाहना अनुसार सत्ता विद्रोह गरेको दावी गर्दै छिट्टै राजनैतिक दलहरूसँग छलफल गरेर नागरिक सरकार गठन गरिने स्पष्ट गरेका छन्। सीआरपीए लगत्तै बेहोस भएर कोमामा पुगेका भनिएका रसियाका विपक्ष नेता अलेक्सी नेभाल्नीलाई थप उपचारका लागि जर्मनीको बर्लिन लगिएको छ। साइबेरियन शहरबाट राजधानी मस्को आउँदै गरेका अलेक्सी विमानभित्रै गम्भीर बिरामी परेपछि विमानलाई साइबेरियाको ओम्स्कमा अवतरण गराई सघन उपचार शुरू भए पनि जर्मन स्थित एक गैर सरकारी संस्थाले उहाँलाई जर्मनीमा उपचारका लागि चाँजो पाँजो मिलाएको बुझिएको छ। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी चिनिएका अलेक्सीलाई राज्य स्तरकै षड्यन्त्रमा मार्ने प्रयास भएको आरोप लगाइए पनि सोबारे पुष्टि भने भएको छैन। र अमेरिकाको क्यालिफोर्निया राज्यमा वन डडेलोले व्यापक विनाश गर्न थालेपछि त्यहाँका राज्यपालले वन डडेलोको पीड़ा भोगेको अस्ट्रेलिया र क्यानाडासँग सहयोगको लागि आग्रह गरेका छन्। क्यालिफोर्निया सहित वरपरका राज्यमा व्यापक मात्रामा सल्किएको डडेलोको कारण कम्तीमा छ जनाको मृत्यु भएको छ भने 175,000 परिवार घरबार विहीन भएका छन्। यसको साथै मध्याह 12 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।